इसी में अब अगली सूरत हम देखेंगे, सूरत मुज़म्मिल। बहुत खूबसूरत सूरत है। ये दोनों सूरतें इकट्ठी हैं, मुज़म्मिल और मुद्दसिर, यानी आपके नबूवत के बिल्कुल आगाज़ की सूरतें। अगर मुज़म्मिल को देखें तो चादर ओढ़ने वाले, मुद्दसिर का भी यही मतलब है। एक बिस्तर की चादर होती है यानी ओढ़नी, ब्लैंकेट, और एक ऊपर की चादर है दुसर, यानी जैसे आप कोई भी अपने ऊपर ऐप लेते हैं। तो अल्लाह के नबी सल्लम पर जब ये सूरतें नाजिल हुई तो आप उस वक्त चादर लेके बैठे हुए थे। क्या है देखेंगे, 20 आयतें हैं, मक्की सूरत है, चार इसके टॉपिक हैं। 1 से 8 में नमाज तहज्जुद के मकासिद और फ़ज़ाइल हैं। आयत नंबर 9 से 13 में मुखालिफीन की बातों को सब्र के साथ नज़रअंदाज कीजिए। 14 से 19 में मूसा अलैहिस्सलाम और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की रिसालत की कॉमन थिंग्स हैं, मुमासलत। और आयत 20 में नमाज तहज्जुद के इब्तदाई हुक्म में तख़फीफ़ यानी कमी, रिलैक्सेशन का हुक्म है। मरकज़ी मज़मून क्या है कि दावत तौहीद पर इस्तकामत के लिए ताल्लुक़ बिल्लाह लाजमी है, और ताल्लुक़ बिल्लाह के लिए तहज्जुद लाजमी है। रात को कुरान नहीं पढ़ेंगे तो सुबह कुरान पढ़ा नहीं सकेंगे। तरतीले कुरान और तबत्तुल की बात है, ताकि कुरान को फ्लुएंसी से पढ़ो, और तबत्तुल क्या है कि थोड़ी देर के लिए अपने आप को आइसोलेटेड कर लो दूसरी चीज़ों से ताकि फोकस्ड होकर सीख सको। और एक मुस्लिम दाई और मुबल्लिग के लिए मुखालिफिन की अजियतों से बचने का इलाज कि ऐसा खूबसूरत सब्र करो कि उनको पता ही ना लगे कि आपने सब्र किया। ये है इस पूरी सूरत का खुलासा। और सूरह मुज़म्मिल की जो इब्तदाई 8 आयतें हैं, कहते हैं कि ये सूरत अलग और सूरत मुद्दसिर की इब्तदाई आयात के बाद नाजिल हुई, यानी ये तीसरे नंबर की वही बनती है। और हो सकता है कि थोड़ा बहुत फ़र्क भी हो। और इसकी जो बीच की आयतें 11 आयत से लेकर ये ऐलान नबूवत के बाद तकज़ीब के दौर में नाजिल हुई, और आखिरी आयत तो मदनी है। बहरहाल इससे कोई इतना फ़र्क नहीं पड़ता, लेकिन मज़मून को समझने में तो बहरहाल बहुत फ़र्क पड़ता है इससे। आइए देखते हैं कि इसमें आज मेरे आपके लिए क्या है। बिस्मिल्लाहिर्रहमानिर्रहीम। या अय्युहल मुज़म्मिल क़ुमिल लैला इल्ला क़लीला निस्फ़हु व मिन्क़ुस मिन्हु क़लीला औज़िद अलैहि व रत्तिलिल क़ुरआना तरतीला। ए ओढ़ लपेट कर सोने वाले, रात को नमाज में खड़े रहा करो। आप भी कभी प्यार से अपने बच्चे को ऐसे उठाया करें नमाज के लिए, उठ चादर ले के सोने वाले, चल नमाज पढ़। हज़रत अली को अल्लाह के नबी कभी कभी इस तरह के लाड़ से उठाते थे। कितना खड़ा होना है, रात पूरी नहीं मगर कम, आधी रात या इससे भी कुछ कम कर लो या इससे कुछ ज़्यादा बढ़ा लो। और जाग के करना क्या, वरत्तिलिल कुरआन तरतीला, और कुरान को खूब ठहर ठहर कर पढ़ो। क्यों पढ़ो, इन्ना सनुल्की अलैका कौलन सकीला। हम तुम पर एक बड़ी बोझल बात डालने वाले, एक भारी कलाम नाजिल करने वाले। क्या है वो कलाम, सूरह हशर में पढ़ चुके हैं। यहाँ पर मैं लो अनज़लना हाज़ल कुरआन अला जबलिल लरअयतहू ख़ाशियन मुतसद्दियन मिन ख़शयतिल्लाह। कुरान इतना बड़ा है कि अगर पहाड़ों पे नाजिल किया जाता तो वो फट जाते। ये तो हमारे सीने बड़े स्ट्रांग है कि हमने 29 पारे अंदर डाल लिए और हम भी अभी पूरे नहीं फटे। पहाड़ फट जाते, इंसान की क्या कैफियत हो सकती है। तो हमेशा कुरान पढ़ते वक्त अपने अंदर एक रिक्कत महसूस करें, सोज, गुदाज, नरमी। इस कुरान ने मुझे कितना मेल्ट किया, इसने मुझे कितना सॉफ्ट किया। गोश्त को चूल्हे पे रख दें, पकाते ही जा रहे हैं, पकाते ही जा रहे हैं, गल ही नहीं रहा, तो या तो वो पुराना है या ख़राब है या कोई गड़बड़ है। ये दिल की बोटियाँ क्यों नहीं गलती हमारी। इतना कुरान पढ़ के भी हम नहीं रोते, इतना कुछ सुन के भी, सुना कर भी हमारे दिल में बात नहीं आती। और आप पे वही जब आती थी आपका क्या हाल था। हज़रत अस्मा बिनत यज़ीद कहती हैं कि जब अल्लाह के नबी पे सूरत माईदा नाजिल हुई और पूरी सूरत इकट्ठी हुई थी तो आपकी ऊँटनी अदबा की लगाम मैंने पकड़ी हुई थी, और वही के बोझ से ऐसा मालूम होता था कि ऊँटनी का बाजू टूट जाएगा। मुस्नद अहमद की रिवायत है 27575। बाज़ दफ़ा तो अपनी सवारी से उठ जाते थे कि कहीं वो गिरी ना पड़े। ज़ैद बिन साबित जो कातिब वही भी थे, कहते कि मैं अल्लाह के नबी के लिए वही लिखा करता था। जब वही नाजिल होती तो आपको सख्त कपकपी तारी होती और मोतियों की तरह का पसीना आपकी पेशानी पे होता। फिर जब आपकी ये हालत हो जाती तो मैं खजूर की बग़ैर पत्तों की चौड़ी शाख लेकर दाखिल होता, आप मुझे लिखवाते और मैं लिखता। मैं फारिग ना होता हत्ता के करीब था कि कुरान के बोझ से मेरी टांग टूट जाएगी, यहाँ तक कि मुझे लगता कि मैं अपनी टांग पे कभी चल नहीं सकूँगा। जब मैं फारिग हो जाता तो आप फरमाते पढ़ो तो मैं पढ़कर सुनाता, यानी पहले लिखा दिया, अब कहते थे कि मतलब ठीक लिखा है कि नहीं। अगर इसमें से कोई लफ्ज़ रह गया होता तो आप इसको दुरुस्त करवा देते, फिर आप इस कुरान को लेकर लोगों की तरफ निकलते। ये मजमा ज़वाइद की रिवायत है 13938। तो ये साजिश तो नहीं है, ये तो अल्लाह ही आसान कर देते, हम 1 महीने में पढ़ लेते हैं, वरना ये पढ़ी जाने वाली चीज़ कोई नहीं है, ये तो एक समंदर है। आज मैं और आप इसकी क्या कदर करते हैं, आज हम इसके लिए क्या लगाने को तैयार हैं, हम अपनी ज़िंदगी, वर्क, स्किल्स, अपनी एफिशिएंसीज में से इसको क्या देना चाहते हैं। इतना तमाम पिछली सूरत में इसका नज़ूल, ऐसा लगता है कोई शाही सवारी आसमान से आ रही है और हटो बच्चों के नारे लग रहे हैं, पीछे हो जाओ, इधर हो जाओ, उधर हो जाओ। तो ये कैफियत पैदा करनी पड़ती है, स्टेमिना बिल्ड करना पड़ता है इसको पढ़ते हुए। सहाबा ने कितनी मुश्किलें सही, कभी सोचा? और आपको तो 13 साल जो मक्का की चोटें थी वो इस कुरान को बचाने की थी। आप कुरान का पैगाम ख़त्म कर देते, सारे आपको दोबारा अपना सरदार बना लेते। तो दुश्मनियाँ मोल ली मेरे प्यारे नबी ने, सहाबा ने मारे खाई, पीठों पे वार सहे, कंकरों पे लिटाए गए, पत्थरों पे लिटाए गए, कोयलों पे लिटाए गए। आज हम क्या कर रहे हैं, हमारे तो आंसू ही नहीं ख़त्म होते। हम कहते हैं ज़िंदगी दोबर हो गई है जब से हम इस रस्तों पे आ गए, और जो ख़राबी हमारी पिछले 50 साल से भी ज़िंदगी में थी ना, वो अब सारी कुरान के नाम पर ठक, इसकी वजह से। ये है वजह, नाकाम इसलिए, महरूम इसलिए, दुखी इसलिए, परेशान इसलिए। और ये बरकतों वाली किताब आज हम पीछे डालकर अपने आप को खुद मुश्किल में डालते हैं। देखिए उर्दू में कहते हैं कि अपने पाँव खुद कुल्हाड़ी मारना, पूरे यकीन से कह सकती हूँ, ज़िंदगी के मसाइल, परेशानियाँ, दुख, खुशियाँ, नेमत, जो भी आप कहते हैं, इस किताब का सिरा हाथ से नहीं छूटे। और उस तरह का जैसा कि इसका हक है, सब हालात बदल जाएंगे, दुख ख़त्म हो जाएंगे, बीमारी ख़त्म हो जाएगी, और नहीं भी ख़त्म होगी ना तो आपको एहसास ख़त्म हो जाएगा। जब दिल बदल जाता है कुरान के ज़रिए, अल्लाह की मोहब्बत आती है, उसकी अज़मत आती है, फिर सब चीज़ें पीछे, ये बिल्कुल ऐसी है कि फिर वो चीज़ें पीछे होती हैं, जो चीज़ें हम रोज़ यूज़ करते हैं वो सामने रहती हैं, जो कभी कभी यूज़ करते हैं वो अंदर ड्रॉज़ में डाल देते हैं कि ये कौन सी रोज़ चाहिए। ये कुरान इस तरह आपका मेरा मैनुअल ऑफ लाइफ बन जाता है कि छोटी छोटी चीज़ में इसके साथ ले आते हैं। लेकिन इसको पढ़ने के लिए, इसको सुनने के लिए, समझने के लिए इंसान को क्या करना पड़ता है, रात को जागना है। अल्लाह के नबी तो पूरी रात जागने को तैयार थे, कहा नहीं, निसफ हो मिन कुस मिन हो कलीला, थोड़ा सा कम, थोड़ा ज़्यादा, कभी कम पढ़ लो, कभी ज़्यादा पढ़ लो, इसको कोई एक अपने ऊपर बोझ ना बना लो कि मैंने 20 ही तरावियाँ पढ़नी है, 8 भी तो पढ़ के देखो, शऊर से पढ़ के देखो, कभी रात 2 नफिल ही सिर्फ पढ़ के देखो, 100 100 नफलों की नियतें करने की बजाय, फिर देखो तुम्हें कितना मज़ा आता है। अल्लाह के नबी ने फरमाया जो शख्स अपने बिस्तर पे आए और उसकी नीयत हो कि रात को उठकर नमाज़ पढ़ूंगा, फिर इस पर नींद पर ऐसा ग़लबा आए कि सोते सोते सुबह हो गई, जैसा कि अक्सर ही हमारे साथ होता है, तो इसको जिस अमल की इसने नीयत की थी इसका सवाब मिलेगा, और उसकी नींद उसके रब की तरफ से उसके लिए सदका होगी। ये इब्ने माजा की रिवायत 1344 है। तो रोज़ नीयत करके सोएं, ये ना कि उठना कोई नहीं नीयत कर लेते हैं, करें तो सही, थोड़ा तो करें, बाद में बाकी भी चीज़ें होंगी। फरमाया कि अल्लाह अज़्ज़ा वजल 3 किस्म के लोगों से मोहब्बत करता है, इन पे हंसता है और इनसे खुश होता है। एक वो आदमी जिसकी बीवी खूबसूरत है, इसके पास नरम बेहतरीन बिस्तर है, लेकिन वो क़याम के लिए रात को उठ खड़ा होता है, बिस्तर और बीवी को छोड़कर। अल्लाह ताला कहता है मेरे बंदे ने अपनी शहवत तरक की और मेरा जिक्र करता रहा, तो अल्लाह उससे खुश हो जाता है। ये सिलसिला सही है कि रिवायत है 3478। तो अल्लाह से दुआ करते हैं आज, अल्लाह हमें बस रातों को थोड़ा सा हिस्सा तो ज़रूर ही जागने वाला बना दे। रमज़ान में तो हमें इसकी काफ़ी आदत हो जाती है, लेकिन ये आदत हमारी बाद में भी बाकी रहे। फिर इसके बाद आगे अल्लाह के नबी सल्लम को फरमाया इन्ना नाशियतल्लैली अशद्दुवतम वक्वमुकीला, दर हकीकत रात का उठना नफ्स पर काबू पाने के लिए बहुत कारगर है, जिसको आप कहते हैं ना मुजरब नुस्खा। देखिए आज बहुत सारे माँ बाप को ये परेशानी है कि बच्चों में सेल्फ कंट्रोल नहीं है, आउट ऑफ कंट्रोल हुए हैं, जैसे गाड़ियों के ब्रेक फेल हो जाते हैं ना तो गाड़ी इधर गिरती है कहीं उधर, तो ये उसका इलाज है। सेल्फ कंट्रोल भी आता है और अक्वा मुकीला, बात सीधी निकलती है, कुरान ठीक पढ़ने के लिए मज़ूर। रात को जो डिक्टेशन मिलती है ना वो सुबह ज़ुबान पर आएंगी आपके, तो रातें अगर आपकी मेरी बंजर और बोझल और वही बात है खुशबो मुसन्नत है, पीछे पड़ चुके हैं सुर मुनाफिकून में, तो फिर सुबह उठ के तो लफ्ज़ भी सीधे नहीं निकलते। और जो बंदा दिन को अल्लाह के रास्ते में नहीं ज़्यादा जम सकता ना, उसकी बहुत बड़ी वजह उसकी रात भी हो सकती है। फरमाया दिन के औकात में तो तुम्हारे लिए बहुत सी मसरूफियात हैं, अपने रब के नाम का जिक्र करो, सबसे कट के इसी के हो जाओ। ये है तबत्तुर। आपने हज़रत फातिमा का लकब सुना होगा कभी ना, फातिमा बतूल, सुना हुआ है? ये वही लफ्ज़ है। तबत्तुल कहते हैं सबसे कट के, डिटैच होना, अल्लाह से जुड़ जाना। ये चाहता है अल्लाह ताला आपसे, रहो दुनिया में। वो कहते हैं ना, हाथ काम की तरफ, दिल अल्लाह की तरफ, जहाँ भी जाऊँ ख्याल तेरा ही आता है। ये है तबत्तुल। थोड़ा सा डिटैच करें अपने आप को, थोड़ा सा एक दफ़ा अल्लाह के साथ अपने आप को देखें, फिर आप देखते हैं कि क्या खूबसूरत होता है। और तरतील के साथ कुरान हो, दिल पे असर आता है, और तबत्तुल मिल जाए, फोकस्ड हो जाए, माहौल अच्छा कर लें, शोर ना हो, बच्चे नहीं भाग रहे। मुझे नहीं लगता हमारे घरों के माहौल इतने तबत्तुल वाले होते हैं कि कुरान हमारे दिल पे आ जाए। रब्बुल मशरिकि वल मग़रिबि ला इलाहा इल्ला हुवा फत्तखिज़्हु वकीला। वो मशरक़ और मग़रिब का रब है, इसके सिवा कोई खुदा नहीं, बस इसी को अपना वकील बना लो। और जो लोग बातें करते हैं इन पर सब्र करो, इनको महसूस भी ना होने दो कि मुझे तुम्हारी बात बुरी लग रही है। ऐसे किल विद काइंडनेस वाली कैफियत अख्तियार करो। वहजुरहुम हजरन जमीला, और शराफत के साथ इनसे अलग हो जाओ। अनाउंसमेंट्स ना करते फिरो कि अब मैं सबको छोड़ रही हूँ, अब मैं आप में से किसी से नहीं मिलूँगी, और अब मैं अवेलेबल नहीं हूँ क्योंकि मैं कुरान का कोर्स करने लगी हूँ। बस लोग ना समझी में ये करते हैं, मैंने इसीलिए आपको बताया। हमारी एक साथी थी तो वो बड़े जोश से, ऐसी रमज़ान था और उसके द्वारा कुरान के बनाया कोर्स शुरू होना था, फिर उन्होंने ज्वाइन किया, फिर प्रेप सेमेस्टर जो 1-1.5 महीने का होता है वो था, वो अटेंड किया। तो एक दिन क्लास में वो बैठ के अपने जोश से बता रही थी, मैंने अपने मियाँ को कह दिया बस 1.5 साल कोई खाना नहीं पकना घर में, कोई कब। मैं अल्लाह की बंदी, खुदा के लिए आप क्यों हमें बदनाम कर रही हैं? मैंने तो आज तक नहीं छोड़ा अपने घर का काम, मैंने तो कभी नहीं अपने हस्बैंड को कहा कि खाना नहीं दूंगी, या आप कहाँ से इतनी ज़्यादा सुपर हो गई। तो ये नहीं कहना, लेकिन कौन सा छोड़ना है? हजरन जमीला, बेकारियात। टाइम को मैनेज करें, प्लान करें, टाइम मैनेजमेंट आ गई, आप सारे कामों के साथ दुनिया के इंशाल्लाह अल्लाह का कुरान सीख लेंगे। ये अल्लाह का वादा कि वाला कद यस्सरनल कुरान अल जिक्री फहल में मुद्दकिर। फिर इसके बाद फरमाए, इन चुटलाने वाले खुशहाल लोगों से निमटने का काम तुम मुझ पर छोड़ दो। देखिए ये अल्लाह के को पता है कि जितनी दुनिया ज़्यादा होती है ना, उतना बंदा झुटलाता ज़्यादा है। कहा मैं इनसे खुद निपट लूँगा, और इन्हें ज़रा कुछ देर इसी हालत पर रहने दो, थोड़ा सा इनको टाइम दो। हमारे पास इनके लिए भारी बेड़ियाँ हैं, और भड़कती हुई आग और हलक में फंसने वाला खाना और दर्दनाक अजाब। कभी मछली का कांटा गले में फंसा हो उसको याद कर लें। ये उस दिन होगा जब ज़मीन और पहाड़ लरज़ उठेंगे, और पहाड़ों का हाल ऐसा हो जाएगा जैसे रेत के ढेर हैं जो बिखरे जा रहे हैं। इतना शदीद दिन आने वाला है सारी इंसानियत पे। इन्ना अरसलना इलैकुम रसूलन, हमने तुम लोगों की तरफ एक रसूल गवाह बनाकर भेजा, जिस तरह हमने फिरौन की तरफ एक रसूल भेजा था। फिर देख लो, जब फिरौन ने इस रसूल की बात ना मानी तो हमने इसको बड़ी सख्ती के साथ पकड़ लिया। यानी जो नबी की बात नहीं मानता फिर अल्लाह ताला खुद पकड़ लेता है। अगर तुम मानने से इनकार करोगे तो कैसे बच जाओगे उस दिन से? हाईलाइट कीजिएगा, वो दिन जो यौम यजलुल विलदान शीबा, वो दिन जो बच्चों को बूढ़ा कर देगा। कैसे? उलमा कहते हैं कैसे होंगे बच्चे बूढ़े? एक तो खौफ की वजह से, गम की वजह से। आप कहते हैं ना, मेरे बाल तो गम की वजह से वाइट हो गए, मेरे चेहरे पे झुर्रियाँ आ गई दुख से, फलां बच्ची के गम ने मुझे बूढ़ा कर दिया। इतना गम होगा उस दिन कि बच्चे देखने में बूढ़े लगेंगे, उनके चेहरों पे झुर्रियाँ पड़ेंगी। और दूसरी इसकी तफसीर की जाती है तवालत, इतना लेंथी डे, पीछे पड़ चुके 50 अल्फा सना, 50,000 साल का एक दिन है कि बच्चे बच्चे जमा बूढ़े हो जाएंगे खड़े खड़े इंतज़ार में, लेकिन अल्लाह हिसाब शुरू नहीं करेगा। और जिसकी सख्ती से आसमान फटा जा रहा होगा, अल्लाह का वादा तो पूरा होकर ही रहना है। तो करो कि आखिरी आयत देखिएगा, बड़ी खूबसूरत है, दो आयतें। इन नहाजी ही तस्किरा, ये तो एक नसीहत है, जस्ट अ रिमाइंडर। फमन शाद तखज़ीला रब्बी ही सबीला, फिर तुम में से जो चाहे अपने रब का रास्ता इख्तियार कर ले। नो कंपल्शन इन रिलीजन, कोई किसी को फोर्स नहीं कर सकता, थ्रेट नहीं कर सकता। किताब पढ़ ली, इंट्रो तुमने ले लिया, तुम्हें थोड़ा सा अंदाज़ा भी हो गया, अब जिसका दिल चाहता है वो रास्ता पकड़ ले, जिसका दिल नहीं चाहता तो नो प्रॉब्लम, उसकी मर्ज़ी, किसी को क्या लगे। हाँ लेकिन इन रब्बक यालम अन्नक तकूमु अदना मिन सुलुसै अल्लैल, देखिएगा एक रुकू पे पूरी एक आयत है, ये यूनिक बात है इसकी, एक आयत का रुकू है। ऐ नबी, आपका रब जानता है कि तुम कभी दो तिहाई रात के करीब और कभी आधी रात और कभी एक तिहाई रात इबादत में खड़े रहते हो। पाँव सूज जाते थे, आपकी एड़ियाँ फट जाती थीं, वर्म हो जाता था आपके पाँव पे, और हम कहते हैं वक्त ही नहीं मिलता। और तुम्हारे साथियों में से भी एक गिरोह अमल करता है, सारे नहीं, देखिए सहाबा की और आपकी तारीफें करती जो ये करते हैं। अल्लाह ही रात और दिन के औकात का हिसाब रखता है, उसको मालूम है क्या अल्लैन तुखसूहु फताब अलैकुम, कि तुम लोग औकात का ठीक शुमार नहीं कर सकते, बस इसने तुम पर मेहरबानी फरमाई, अब जितना कुरान आसानी के साथ पढ़ सकते हो पढ़ लिया करो। इसे मालूम है कि तुम में कुछ मरीज़ होंगे, कुछ दूसरे लोग अल्लाह के फजल की तलाश में सफ़र करते हैं और कुछ और लोग अल्लाह की राह में जिहाद करते हैं, बस जितना कुरान बासानी पढ़ा जा सके पढ़ लो, बाकी मुसला तवा तुज़का, और नमाज कायम करो और ज़कात दो और अल्लाह को अच्छा कर्ज देते रहो, जो कुछ भलाई तुम अपने लिए आगे भेजोगे इसे अल्लाह के हाँ मौजूद पाओगे। कैसे? जैसे आप एयरपोर्ट पे जाते हैं ना, तो जहाज़ में जाने से पहले अपना सामान इधर बुक कराते हैं, फिर आप अगले स्टेशन पे जाकर क्या करते हैं, बेल्ट पे से अपने अपने सूटकेस उठा लेते हैं। कभी कभी घूमते हैं, वैसे तो मिल ही जाते हैं, और घूमें तो बल्कि अच्छी बात है, वो तो और पैसे देंगे आपको। अल्लाह के नाम पे जो यहाँ रह के आके भेज रहे हैं या आखिरत के बेल्ट पे पड़ा हुआ होगा, और ना मिले तो क्लेम कर देना, अल्लाह उसका रिफंड कर देगा, वही ज़्यादा बेहतर है और उसका अजर बहुत बड़ा है। अल्लाह से मग़फ़रत मांगते रहो, बेशक अल्लाह बड़ा गफूर रहीम है। तहज्जुद पढ़ने का अदब सिखा दिया, इज्तमाही तौर पे नमाज़ पढ़ते थे तो छोटी पढ़ते थे, लोगों के सामने नमाज़ पढ़ते थे तो मुख्तसर पढ़ते थे क्योंकि पीछे हर तरह के लोग हैं, और अकेले में पढ़ते तो पाँव सूज जाते। ये थे हमारे नबी के खूबसूरत औसाफ, अल्लाह ताला हमें भी इसी पे अमल वाला बना दे। तिलावत
بسم الله الرحمن الرحيم
يا أيها المزمل قم الليل إلا قليلا نصفه أو انقص منه قليلا أو زد عليه ورتل القرآن ترتيلا إنا سنلقي عليك قولا ثقيلا إن ناشئة الليل هي أشد وطئا وأقوم قيلا إن لك في النهار سبحا طويلا واذكر اسم ربك وتبتل إليه تبتيلا وتبتل إليه تبتيلا رب المشرق والمغرب لا إله إلا هو فاتخذه وكيلا واصبر على ما يقولون واهجرهم هجرا جميلا.
अल्लाह ताला हमें अपने नबी की बेहतरीन कदर करने वाला बनाए। अगली सूरत है मुदस्सिर, पहली मुजम्मिल तो ये मुदस्सिर, दोनों का रब देख लीजिए, वहाँ क़याम फिल लैल था, अब यहाँ क़याम फिल नहार है। हकीकत है कि एक खूबसूरत इंसान का नक्शा क्या है कि रातों को अल्लाह के सामने खड़ा हो जाए और दिन को अल्लाह के बंदों के सामने खड़ा हो जाए। बिल्कुल नबूवत के आगाज़ की सूरत है कि अल्लाह के नबी सल्लम पे, बाज़ तो कहते हैं कि ये सेकंड वही है सूरत अलग की आयतों के बाद। 56 आयतें हैं, मक्की सूरत है, 7 टॉपिक हैं। आयत 1 से 7 तौहीद की दावत दीजिए और क़्यामत से डराइए, इंतज़ार का हुक्म है। आयत 8 से 10 क़्यामत और दोज़ख के अज़ाब से इंतज़ार और खौफ का हुक्म, यानी उससे खौफज़दा कीजिए। आयत 11 से 25 बद बातिन यानी दिल के बुरे ना शुक्र इंसान के रवैये पर अल्लाह ताला की पकड़ है। आयत 26 से 29 26 to 29 कुरान को जादू और इंसानी कलाम कहने वाले काफिरों का अंजाम आखिरत में क्या होगा। आयत 30 से 31 में दोजख के 19 फरिश्तों की तादाद एक आजमाइश है, और आयत 32 से 48 चांद रात और सुबह की गवाही, और 49 से 56 एक अहम असूल, हर आदमी को रसूल नहीं बनाया जा सकता, अल्लाह को पता उसने किस से अपना काम लेना है। मरकज़ी मज़मून क्या है? कुम फ़अंज़िर, स्टैंड अप और वॉर्न करो, इंतज़ार तबलीग करो। ये है सारे दीन का अल्टीमेट, आप कहना वो जैसे एक जूस निकलता है ना, रस निकलता है, آپ حافظ بنیں، آپ عالم بنیں، آپ قرآن ترجمے سے سیکھیں، تجوید سے سیکھیں، لفظی ترجمہ یاد کریں، اور جو اے ٹو زی بی جو بھی ماشاءاللہ دین کے ڈفرینٹ اینگل ہیں سب کو کرنے کے بعد جو آخر میں پروڈکٹ پیدا ہو نا، وہ انذار دینے والا منذر نذیر. امت مسلمہ کو اللہ نے یہ کام دے کے بھیجا تھا، کن تم خیر امت، اور اللہ کے نبی نے اس حکم پر جو عمل کیا نا کم فنذر، تو 23 سال کھڑے ہی رہے، مکہ میں بھی کھڑے رہے اور مدینہ میں بھی کھڑے رہے اور اچھے دنوں میں بھی کھڑے رہے اور مشکل دنوں میں بھی کھڑے رہے، جوانی بڑھاپے میں ڈھل گئی لیکن آپ نہیں ہٹے، اسی میں بچیاں ہوئیں بھی اور شادیاں بھی ہوئیں اور ان کے بچے ہوئے بھی اور مر بھی گئے اور ان کے 4 بیٹوں کا انتقال بھی ہو گیا، آپ کی 4-5 بیویوں کا انتقال ہو گیا، آپ کے پیارے چچا کا انتقال ہو گیا، لیکن آپ نے اپنے کھڑے ہونے کا حق ادا کر دیا. دعا کریں اللہ تعالیٰ ہمیں اس کمٹمنٹ کے ساتھ انذار کا کام کرنے والا بنائے. چھوٹی سی بات پہ بیٹھ جانے والے قابل اعتماد لوگ نہیں ہوتے، ایسے لوگوں کو پھر اللہ تعالیٰ وہ جگہ نہیں دیتا کہ جو واقعی دوسروں کو نظر آتی ہے. آئیے پڑھتے ہیں اور اپنے لیے دعا کرتے ہیں کہ اللہ ہمیں بھی کھڑا کر دے. بسم اللہ الرحمن الرحیم. یا ایھا المدثر قم فانذر وربک فکبر وثیابک فطہر والرجز فاہجر ولا تمنن تستکثر ولربک فاصبر. اے اوڑ لپیٹ کر لیٹنے والے، اٹھو اور خبردار کرو اور اپنے رب کی بڑائی کا اعلان کرو اور اپنے کپڑے پاک رکھو اور گندگی سے دور رہو اور احسان نہ کرو زیادہ حاصل کرنے کے لیے اور اپنے رب کی خاطر صبر کرو. یعنی اس کام میں جو مشکلات آئیں، جو آزمائشیں آئیں، اس پہ اللہ کے لیے صبر کر لو، کسی دوسرے سے اس کا بدلہ مت مانگو، مت سناؤ، مت رو، مت ہو، پریشان نہ ہو. اگر آپ دیکھیں تو یہ 5-6 آیتیں ایک داعی دین یا دین کی طرف بلانے والے کا پورا کردار کھول کے سامنے رکھتی ہیں. کریکٹر بلڈنگ ہے کہ کس طرح سے بے خوف ہو کر اس راستے میں نکلتا ہے اور اللہ اس سے وہ کام لے لیتا ہے. خاص طور پہ اس میں 2 چیزیں تکرار کے ساتھ آئی ہیں، اور وہ کہہ کہ وہ رجز فہجر، اپنے کپڑوں سے گندگی کو دور کرو، یعنی کوئی عیب نہ لگنے دو اپنے اوپر، کوئی الزام نہ لگے تم پر، اپنا کردار اچھا رکھ. لوگ کہیں گے یہ صبح میں دین پڑھاتے ہیں، شام کو دیکھا تو کیا کر رہے تھے، وہاں کلاس میں تو یہ اتنے سنجیدہ ہوتے ہیں اور بریک میں نہیں دیکھا یہ کیا چچورپن کر رہے تھے. یہ نہ ہو. اور حقیقت ہے کہ دین کا کام کرنے والا، ایون آپ قرآن سیکھنے والے بھی، ہم سب دین کے مدعی ہیں. اب ایک سیکھتا ہے، ایک سکھاتا ہے، ایک ہیلپ کرتا ہے، ایک بچوں کو دیکھتا ہے، ایک کینٹین کو دیکھتا ہے. اب ہم سب اپنے نہیں رہے، ہم پبلک پراپرٹی بن جاتے ہیں. ایسے وقت میں پھر ایک انسان اگر اپنے اوپر ایک گہری نظر رکھے کہ میرا ہر عمل لوگ دیکھیں گے، لوگ کبھی دوسروں کی باتیں نہیں دیکھیں گے. کوئی یہ نہیں کہے گا کنیڈ کالج کی پڑھی ہوئی لڑکی دیکھا تھا کیا کر رہی تھی، اور وہ آکسفورڈ یونیورسٹی سے پڑھ کے آیا ہے بچہ، دیکھو ذرا اس کے لچھن کیا. کوئی نہیں کہے گا. ذرا سا آپ دین کی طرف آئیں، لوگ کہیں گے وہ حجاب کرتی ہیں اور غیبت کر رہی تھیں، اللہ اکبر، میں نے حجاب ہی نہیں کرنا آج کے بعد. اور آپ نے دیکھا ان کا ایک بال دکھ رہا تھا، توبہ توبہ، اللہ ان کو ہدایت دے. یہ حالات ہوتے ہیں. ہر چیز میں لوگ ایسے بڑے میگنیفائنگ گلاسز لگا کے دیکھتے ہیں کہ ان کی کیا بات اچھی، تو آپ بھی پھر اتنے کیئرفل ہو جائیں. دوسرا اس کا جو معنی ہے وثیابک کا پتہ پھر، تو کپڑے پاک رکھنے میں کیا آتا ہے؟ اللہ تعالیٰ کے نبی کا کیا مزاج تھا؟ میں صرف آپ کو چند حدیثیں سنا دیتی ہوں، آپ خود دیکھ لیں گے کہ ایک داعی دین کی شخصیت اور پرسنالٹی کیسی ہونی چاہیے. حضرت جابر کہتے ہیں کہ اللہ کے نبی ہمارے پاس تشریف لائے تو دیکھا کہ ایک آدمی کے کپڑے میلے کچیلے تھے. آپ نے فرمائی سے کوئی ایسی چیز میسر نہیں آئی کہ جس سے یہ اپنے کپڑوں کو دھو سکے، یعنی صابن، ڈٹرجنٹ، سوپ، کچھ نہیں ملا. ابو داؤد کی روایت ہے 4064، یعنی آپ کو یہ ناپسند تھا کہ لوگوں سے بو آئے، بیڈ اسمیل ہو. اور بعض ہم نے ایک ایک جوڑا 10-10 صفحہ پہنا ہوتا ہے شادیوں کے نام پہ کہ پاس کوئی آئے تو اس میں سے خوشبو اگر نہ لگائی ہو تو ہو سکتا ہے بھبھوکے آ رہے ہوں. اور بعض دفعہ ہم دین کے نام پہ بھی اپنے ابائیوں سے دوسروں کو دور کر دیتے ہیں، اسی میں کھانا پکاتے ہیں، اسی میں بچوں کو دیکھتے ہیں، اور اسی میں ہم باہر آ جاتے ہیں. یاد رکھیے، کچھ لوگ صرف آپ کے اچھے کپڑوں کو دیکھنے کے لیے آئیں گے، کچھ لوگ صرف آپ کے اچھے ماحول کو دیکھنے کے لیے آئیں گے، کچھ صرف آپ کی نرم کرسیوں کے لیے آئیں گے. آنے تو دیجیے، جب آ جائیں گے ان کو لگے گا یہ چیتھڑے ہیں، یہ کوئی کپڑے کی کرسی ہیں، ہم تو جو لینے آئے تھے ہمیں تو اس سے بہت بڑی چیز مل گئی. امام مالک کے بارے میں آتا ہے کہ وہ جب بھی حدیث سکھانے آتے تھے تو نیا کپڑا پہن کر آتے، اور کسی نے ان کو دوبارہ نہیں دیکھا اس میں، کہا یہ کیا کرتے ہیں، کہا صاحب حدیث کی عزت کے لیے. دیکھیں آپ کہاں اچھے کپڑے پہنتے ہیں، جن چیزوں سے آپ مروب ہیں. آپ کہتے ہیں شادی والے کپڑے میں پہن جاؤں، کہیں ہمارے ہیں نا ڈفرینٹ اسٹائل، جہاں جاتے ہیں تمام سے تیار ہوتے ہیں، اور جہاں ویسے اٹھ کے جانا ہو تو ہم کہتے ہیں اب کیا تیار ہو، ایسے چلتے ہیں. تو یہ انسان کی محبت کا اظہار ہوتا ہے. دوسری بات یہ ہوتی ہے کہ جب آپ کوئی نعمت اللہ نے آپ کو دی ہو نا، تو اس سے پہن کر اس کو استعمال کر کے ان گاڑیوں میں کرتے کیا ہیں، یہ حساب ہوتا ہے. جتنے اچھے کپڑے ہیں ان کے اندر اچھے کام کریں، انشاءاللہ حساب آسان ہو جائے گا. پھر اس کے بعد آپ دیکھیے اگلی آیتوں میں کچھ قیامت کے منظر. فَإِذَا نُقِرَ فِي النَّاقُورِ فَذَٰلِكَ يَوْمَئِذٍ يَوْمٌ عَسِيرٌ. اچھا، جب سور میں پھونک مار دی جائے گی وہ دن بڑا ہی سخت ہوگا، کافروں کے لیے ہلکا نہ ہوگا. چھوڑ تو مجھے اور اس شخص کو جسے میں نے اکیلا پیدا کیا. ولید بن مغیرہ، نام نہیں لیا لیکن تفسیر سے پتہ چل جائے گا. ذرا دیکھیے اللہ کو اس پہ کتنا غصہ ہے. لیڈر تھا، اللہ کے نبی کے خلاف اتنی باتیں بولتا تھا، آپ کے خلاف لوگوں کے اندر جا کے باتیں پھیلاتا تھا، پروپیگنڈے کرتا تھا. اللہ کہتا ہے اس کو میں نے اکیلے پیدا کیا تھا، پھر بہت سا مال اس کو دے دیا، یعنی جس مال پہ یہ آج اکڑ رہی تو میں نے ہی تو دیا. وہ بنی نہ شہودا، اور اس کے ساتھ حاضر رہنے والے بیٹے تھے، شاید 11 بیٹے تھے. بڑا مان کرتا تھا اور اللہ کے نبی کو تانا دیتا تھا، آپ کے تو بچے ہی نہیں ہیں، میرے دیکھو 11 بیٹے. اور اس کے لیے ریاست کی راہ ہموار کی، سردار تھا. پھر وہ تما رکھتا ہے کہ میں اسے اور زیادہ دوں. ہرگز نہیں، وہ ہماری آیتوں سے عناد رکھتا ہے، اس کو میری آیتوں سے دشمنی ہے. عناد بغض، دشمنی کو کہتے ہیں. میں تو اسے ان قریب ایک کٹھن چڑھائی چڑھواؤں گا، جہنم کی کھاٹی میں جا کر. اس نے سوچا اور کچھ بات بنانے کی کوشش کی. ایک موقع پہ اس کے نا جو فیس ایکشنز تھے وہ سارے بتائے جا رہے ہیں ادھر، باڈی لینگویج ساری. اس نے سوچا اور کچھ بات بنانے کی کوشش کی، تو خدا کی مار اس پر. کیسی بات بنانے کی کوشش کی؟ ہاں، خدا کی مار اس پر. کیسی بات بنانے کی کوشش کی؟ پھر لوگوں کی طرف دیکھا، پھر پیشانی سکیڑی، یعنی بڑا مفکر بن رہا تھا، سوچ رہا جی میں بہت بڑی گہری سوچ میں ہوں. پھر منہ بنایا، پھر پلٹا اور تکبر میں پڑ گیا. اعوذ باللہ. کسی شخص کی اتنی ڈسکشن نہیں ہے قرآن میں جتنی سے ایک شخص کی ہے. آخر کار بولا، یہ کچھ نہیں ہے مگر ایک جادو. یعنی لوگوں نے اس کو بھیجا تھا اللہ کے نبی کے پاس کہ جا کے دیکھ کیوں کرتے کیا ہیں، یہ سچے ہیں نہیں، تم بڑے سمجھدار ہو، سردار ہو اور بڑا عقل مند تھا. تو لوگوں کے کہنے پہ اللہ کے نبی کے پاس ایک دن آ گیا، بیٹھا، دیکھا، سنا، بہت اچھا لگا. پہلے دل میں آیا کہ کہہ دوں جا کے کہ یہ تو بہت اچھا کلام ہے، پھر کہا یہ تو باتیں جو کہہ رہا، اگر وہ سن لی مان لی تو ہمیں تو سب چھوڑنا پڑے گا. تو بڑا غور و فکر کر کرا کے پھر آ کے کہا نہیں نہیں اور کچھ نہیں، بس جادو ہے ان کا، یہ جادو کر دیتے ہیں. انہا ذلّہ قول البشر، اور جادو بھی کون سا جو پہلے سے چلا آ رہا ہے، یہ تو ایک انسانی کلام ہے. ان قریب میں اسے جہنم میں جھونک دوں گا، یعنی صرف اس خوف سے کہ اس قرآن پہ عمل کرنے سے زندگی مشکل ہوگی، اس نے باوجود یہ پسند کرنے کے، دل سے اچھا سمجھنے کے، اللہ کے نبی کی دعوت کو ریجیکٹ کر دیا. اللہ تعالیٰ کہہ رہے ہیں کہ میں اس کو ریجیکٹ کر دوں گا. جہنم کیا ہے؟ ٹریش. کیا ریجیکٹڈ چیزیں ہم ٹریش میں ڈالتے ہیں نا، سپر، سپر ہی کہتے ہیں نا آپ لوگ، ٹریش کین میں ڈال دو. جہنم ایک بیگ ٹریش کین ہے، اس میں اللہ جا کے ان سب کو پھینک دے گا جو کہ دنیا میں اس کی آیتوں کے ساتھ اس طرح کا مذاق کرتے تھے. ہن قریب میں سے دوزخ میں چھونک دوں گا، اور تم کیا جانو وہ دوزخ کیا ہے. وما ادراک ما سقر، جہنم کا ایک اور نام یاد کر لیں، لا تبقی ولا تذر. وہ دوزخ ہے، نہ باقی رکھے نہ چھوڑے، یعنی نہ جیتوں میں ہے وہ بندہ نہ مردوں میں. لا يموت فيها ولا يحيى ولي كفيت، لا تبقي ولا تذر، نہ باقی رکھے نہ چھوڑے. لواحة للبشر، کھال جھلس دینے والی، یہ اسکن کی چمڑی جھلس جائے گی. اللہ ہم میں سے ہر ایک کو محفوظ رکھے. علیہا 19 کارکن اس پر مقرر ہیں. ہم نے دوزخ کے یہ کارکن فرشتے بنائے ہیں، اور ان کی تعداد کو کافروں کے لیے فتنہ بنا دیا تاکہ اہل کتاب کو یقین آ جائے اور ایمان لانے والوں کا ایمان اور بڑھ جائے. یہ کتنی خوبصورت بات ہے، قرآن سے ایمان والوں کا ایمان اور بڑھتا ہے. جیسے بارش سے سبزہ بڑھتا ہے نا، تو ایمان والوں کے دل کھلنے لگتے ہیں، وہ اور خوش ہوتے ہیں، اور جن کا دل نہیں مانتا نا وہ بور ہونے لگتے ہیں، ان کے دل میں تکلیف آتی ہے. کیسے؟ کہ اللہ نے بتا دیا. بل کافرون ما زاراد اللہ بہذا مسئلہ، اور اہل کتاب اور مومنین کسی شک میں نہ رہیں، اور دل کے بیمار اور کفار یہ کہیں کہ بھلا اللہ کا اس عجیب بات سے کیا مطلب ہو سکتا ہے. اس طرح اللہ بہت ساروں کو ایک ہی چیز سے دو مختلف انجام دلواتا ہے. کیا؟ یدل اللہ من یشاء ویہدی من یشاء، اللہ جسے چاہتا ہے گمراہ کر دیتا ہے اور جسے چاہتا ہے ہدایت بخش دیتا ہے. تیرے رب کے لشکروں کو خود اس کے سوا کوئی نہیں جانتا، اور اس دوزخ کا ذکر اس کے سوا کسی غرض کے لیے نہیں کیا گیا کہ لوگوں کو اس سے نصیحت ہو۔ اللہ تعالیٰ کوئی ہم سے انتقام تو نہیں لینا چاہتے، یہ تو بتا رہے ہیں کہ بچ جاؤ، آگے آنکھ ہے، ایگزٹ لے لو۔ آپ کہتے ہیں کہ کسی بلڈنگ میں بھی یہ جتنے ڈورز ہوتے ہیں نا، یہ اس کی تعداد کے مطابق ہوتے ہیں ان کیس آف فائر۔ امریکہ میں جائیں، بڑی بڑی ہر بلڈنگ کے اندر جگہ جگہ لکھا ہوا ہے، اسٹیئرس پہ لکھا ہوا ہے، لفٹ کے ساتھ لکھا ہوا ہے ان کیس آف فائر، ان کیس آف فائر۔ پھر نیچے انسٹرکشنز ہوتی ہے، اسٹیئرس یوز کریں، لفٹ میں نہ جائیں، یہ نہ کریں۔ تو جب دنیا والے دنیا کی آگ سے اتنا ڈرتے ہیں، اور سب سے زیادہ امریکہ میں لوگ آگ سے ڈرتے ہیں، طوفانوں سے، لابوں سے نہیں ڈرتے، تو اللہ کہتے ہیں کہ میری آگ بری ہے، میری آگ کوئی ہلکی ہے؟ حدیث میں آتا ہے، یعنی خلاصہ بتا رہی ہوں ایک روایت کا، کہ جہنم کی آگ اتنی شدید ہے کہ اگر اس سے نکال کر کسی کو دنیا کی آگ میں ڈال دیا جائے تو سکون سے سو جائے۔ اتنا تبکی ولا تذر لواحۃ للبشر۔ فرمایا کلا والقمر واللیل اذ ادبر، ہرگز نہیں، قسم ہے چاند کی اور رات کی جب کہ وہ پلٹتی ہے، اور صبح کی جب کہ وہ روشن ہوتی ہے، یہ دوزخ بھی بڑی چیزوں میں سے ایک بڑی چیز ہے، یہ چھوٹی چیز نہیں ہے۔ انسانوں کے لیے ڈراوا، تم میں سے ہر اس شخص کے لیے ڈراوا جو آگے بڑھنا چاہے یا پیچھے رہ جانا چاہے، یعنی جہنم سے ڈر جاؤ، یہ مطلب ہے اس سے۔ اور بات کہہ کہ کل نفس بما کسبت رہینہ، ہر نفس اپنے عملوں کے عوض گروی ہے۔ نیکیاں کرتے جائیں، اپنے آپ کو جہنم سے آزاد کراتے جائیں۔ دائیں بازو والوں کے سوا وہ جنتوں میں ہوں گے، وہاں وہ مجرموں سے پوچھیں گے ما سلککم فی سقر، یہ تمہیں کیا چیز دوزخ میں لے آئی۔ جیسے جیل میں بیٹھے ہوئے کہتی ہے ایک دوسرے سے، پوچھتے ہیں بھائی تم پہ کیا الزام ہے، یہ تم یہاں کیسے پہنچ گئے۔ اسی طرح ہاسپٹل میں جو مریض ہوتے ہیں بیچارے، وہ ایک دوسرے سے بات چیت کرتے ہیں، آپ یہاں کیسے آئیں، آپ کو کیا تکلیف ہے۔ تو جہنمی کیا پوچھیں گے، ما سلککم فی سقر، تمہیں کیا چیز دوزخ میں لے گئی۔ اب اس کو ہائی لائٹ کر کے سنیے، قالوا لم نک من المصلین، وہ کہیں گے ہم نماز پڑھنے والوں میں سے نہیں تھے، ہم نمازی نہیں تھے۔ نماز اتنی بڑی چیز ہے۔ ولم نک نطعم المسکین، اور مسکین کو کھانا نہیں کھلاتے تھے، دوسری خرابی۔ اور حق کے خلاف باتیں کرنے والوں کے ساتھ ہم بھی باتیں بناتے تھے، تیسرا جرم۔ گنتے جائیں پھر بعد میں بات کرتے ہیں۔ چوتھا جرم، روزے جزا کو جھوٹ قرار دیتے تھے، یہاں تک کہ ہمیں اس یقینی چیز سے سابقہ پیش آ گیا۔ اس وقت سفارش کرنے والوں کی سفارش ان کے کسی کام نہ آئے گی۔ فما لہم من التذکرۃ موردین، ذرا اب یہاں باڈی لینگویج دیکھیے گا ان لوگوں کی جن کو قرآن نہیں سننا ہوتا۔ آپ دو گھنٹے بیٹھے رہے بیٹھے رہیں گے، چائے بھی پی لی، کعوہ بھی پی لیا، پان بھی کھا لیا، چالیا بھی کھا لی، بیٹھے بیٹھے باتیں باتیں باتیں، اور کچھ اور سناؤ، اور کیا ہو رہا ہے، وہ ایک کورس شروع ہو رہا ہے، اور رمضان کے بعد ایک کلاس ہو رہی ہے۔ اچھا میں چلتی ہوں، مجھے لگتا ہے بچوں نے صبح سونا ہے، بعد میں بات کریں گے۔ یہ میں نے کئی لوگوں کو پریکٹیکلی کرتے سنتے دیکھا ہے۔ جہاں دین کی بات کرو گھڑی دیکھیں گے، وی ہیو ٹو گو، آئی ہیو ٹو گو۔ کیا ہوا؟ اللہ تعالیٰ کہتے ہیں آخر ان لوگوں کو کیا ہو گیا، فما لہم من تذکرۃ موردین، یہ اس نصیحت سے منہ موڑ رہے ہیں، گویا یہ جنگلی گدھے ہیں جو شیر سے ڈر کر بھاگ پڑے۔ جیسے شیر کو دیکھ کر جنگلی گدھے بھاگ جاتے ہیں نا، اس طرح اللہ کی نصیحت، اللہ کے کلام کو سن کر کچھ لوگ بھاگتے ہیں، سب نہیں، یہ فیو، ویری فیو، لیکن ایسے لوگ ہوتے ہیں۔ بلکہ ان میں سے تو ہر ایک چاہتا ہے کہ اس کے نام کھلے خط بھیجے جائیں، کہتے ہیں ہم اس قرآن کو نہیں مانتے، اللہ سے کہ ڈائریکٹ پلیز میرے گھر کے پوسٹر ایڈریس پہ بھیجے، پھر مانوں گا یہ نبی، اور پتہ نہیں حدیثیں سچی ہیں نہیں، پتہ نہیں ابو بکر نے کیا کیا، نعوذ باللہ۔ یہ تکبر کے مارے ہوئے لوگ ہیں، کبھی نہیں کہیں گے صدر اوباما سے کہ کوئی ڈائریکٹ امریکن لاؤ میرے گھر کے پستے پہ بھیجو، پھر رکوں گا میں ریڈ لائٹ پہ۔ وہاں تو مانتے ہیں بھیگی بلی بن کے، اللہ کے حکم میں کہتے ہیں نہیں، ہمیں نہیں اعتبار ان پہ، یہ مولویوں کی کھیل ہے، ہم تو سیدھا خود قرآن پڑھیں گے، ہم خود پڑھ سکتے ہیں، ہمیں بھی آتا ہے پڑھنا۔ کہا اچھا، ہرگز نہیں، یہ ایسی باتیں کر رہے ہو، تم اتنے بڑے عالم نہیں، بلکہ بات کیا، آیت 53 ہائی لائٹ کیجیے گا، کلا بلا یخافون الاخرہ، بلکہ اصل بات یہ ہے کہ یہ آخرت کا خوف نہیں رکھتے، بے خوف لوگ ہیں۔ کلا، ہرگز نہیں، دیکھیے دین کے نام پہ ویسے وہی کرے گا جس کے دل میں اللہ کا خوف نہیں ہوگا۔ انہ تذکرہ، یہ تو ایک نصیحت ہے، اب جس کا دل چاہے اس سے سبق حاصل کرے۔ لیکن وما یذکرون الا ان یشاء اللہ، اور یہ کوئی سبق حاصل نہیں کریں گے، یہ بھی اللہ کو پتا ہے، ہاں مگر اللہ ہی ایسا چاہے، وہ اس کا حقدار ہے کہ اس سے تقویٰ کیا جائے اور وہ اس کا اہل ہے کہ تقویٰ کرنے والوں کو بخش دے. پوری صورت میں آپ نے دیکھ لیا ہے ایک ہی بات ہے کہ اس قرآن سے جان نہ چھڑاؤ. کچھ بھی کر رہے ہیں زندگی میں نماز نہ چھوڑو. بعض اب شیطان کہتا ہے تم تو اتنے گناہ گار ہو, گناہ کر کے نماز پڑھو گے پھر بھی پڑھیں, تم منافق ہو پھر بھی پڑھو, گناہ گار ہو پھر بھی پڑھو, شراب پیتے ہو پھر بھی پڑھو. کیوں؟ کہ ان الصلاۃ تنہا عن الفحشاء والمنکر. اور آپ دیکھیے کہ جہنم میں جانے کی سب سے پہلی وجہ کہ اب نماز ہی نہیں تھے. اب آج آپ ان مسلمانوں کے بارے میں کیا کہیں گے کہ جن کا نماز کے ساتھ کوئی تعلق ہی نہیں ہے؟ اللہ کے نبی نے فرمایا جان بوجھ کر نماز مت چھوڑنا, کیونکہ جان بوجھ کر نماز چھوڑنا اس سے اللہ ذمہ اٹھا لیتا ہے, یعنی پھر اس کی سیکورٹی اللہ نے اٹھا لی. بیماریاں بھی آئیں گی, دکھ اور تکلیفیں بھی آئیں گی, اور شاید اللہ جنت میں جانے کی بھی بات نہیں کریں گے ان کی. یہ ترغیب اور ترہیب کی روایت تھی 569. پھر اسی طرح ابن مسعود کہتے ہیں جس نے نماز ترک کی اس کا کوئی دین ہی نہیں ہے, ترغیب کی روایت ہے 574. ابو دردہ کہتے ہیں جس کی نماز نہیں اس کا ایمان نہیں, یعنی آپ اس کے ایمان کی گواہی نہ دیں, یہ بھی ترغیب و ترہیب 576 ہے. اور فرمایا اللہ کے نبی کو خواب میں ایک دفعہ دکھایا گیا کہ ایک شخص ہے سو رہا ہے اور اس کے سر پہ بڑے بڑے پتھر مار کے اس کو کچل دیتے ہیں فرشتے, پھر سر ٹھیک ہو جاتا ہے, پھر ہو جاتا ہے. آپ نے پوچھا کہ یہ کون شخص ہے؟ تو فرمایا یہ قرآن کا حافظ تھا لیکن قرآن سے غافل سو گیا اور فرض نماز پڑھے بغیر سو جاتا تھا. یہ بخاری کی روایت ہے 1143. تو بچوں کو حافظ بھی بنائیں, عالم بھی بنائیں, لیکن ساتھ ساتھ نمازی بھی رہیں. اللہ تعالیٰ سے دعا کہ ہماری نجات کا کوئی ذریعہ بنا دے. تلاوت.
کل نفس بما کسبت رہینہ الا اصحاب الیمین فی جنات يتساءلون عن المجرمين ما سلككم في سقر قالوا لم نك من المصلين ولم نك نطعم المسكين وكنا نخوض مع الخائضين